Bismillahirrahmanirrahim. یہ ہمارے حسد دامت برکاتہم کا ایک وعظ ہے، ہر جگہ کام آنے والی چیز، اسی میں سے کئی ہفتوں سے پڑھ کر سنایا جا رہا ہے. نحمده ونصلی ونسلم علی رسوله الکریم، اما بعد. اولاد سے بڑھ کر کوئی پونجی نہیں. میرے بھائیو، اپنی اولاد پر محنت کرو. اولاد سے بڑھ کر کوئی پونجی نہیں. اولاد پر محنت کرو گے، انہیں دیندار بناؤ گے، صاحب علم بناؤ گے، صاحب تقوی بناؤ گے، تو یہ آپ کے لیے دنیا میں بھی آنکھوں کی ٹھنڈک اور دل کا سرور ہوگی. خدمت کرے گی، دعا کرے گی اور صدقہ جاریہ بن کر رہے گی، اور قیامت کے دن بھی تمہارے سر کے اونچا ہونے کا سبب بنے گی. اولاد پر محنت کرو، اولاد کی حفاظت کرو، اولاد کی تربیت کی فکر کرو، اولاد کو اچھے لوگوں کے ساتھ بٹھاؤ، اچھے کاموں میں لگاؤ، اچھی تحریکوں میں جوڑو. اولاد کو علماء کے ساتھ بٹھاؤ، صلحاء کے ساتھ بٹھاؤ، انہیں دینی تعلیم دو، تقوی کی راہ پر ڈالو، اور اولاد میں سے جو اس راہ پر ہے اس کی ہمت افزائی کرو. اس لیے کہ ہماری اولاد دین میں ترقی کرے گی، ہماری اولاد تبھی دین میں ترقی کرے گی تو اس کا فائدہ ان کے ساتھ ساتھ ہم کو ہی ملے گا. دوہرا اصول، تو مال کو اللہ تعالیٰ کی مرضی کے مطابق خرچ نہیں کیا تو وبال ہے، اللہ کے راستے میں خرچ کیا تو فائدہ ہوگا. اہل و عیال کو، بیوی بچوں کو ان کی مرضی کے مطابق چلنے دیا تو آخرت میں وبال. بیوی کہے گی کہ اے اللہ، کوئی چھوٹی سی غلطی ہو جاتی تھی تو یہ مجھے طلاق کی دھمکی دیتا تھا، لیکن میں نماز نہیں پڑھتی تھی تو اس نے کبھی یہ نہیں کہا کہ اگر تو نماز نہیں پڑھے گی تو میں ایسا کروں گا. اگر یہ مجھے نماز کے بارے میں بھی اسی طرح دھمکی دیتا جیسے دوسرے معاملات میں دھمکی دیتا تھا تو میں ضرور پانچ وقت کی نماز پڑھتی. اب بیوی کے ساتھ شوہر کو بھی پکڑا جائے گا. میں یہ نہیں کہہ رہا ہوں کہ طلاق کی دھمکی دو، میں یہ کہہ رہا ہوں کہ دوسرے معاملات میں لوگ سختی کرتے ہیں مگر دینی معاملات میں بالکل خاموش رہتے ہیں. آخر کیوں؟ ہماری مرضی کے خلاف کچھ ہو جائے تو ہم آگ بگولا ہو جائیں، اور اللہ تعالیٰ کی مرضی کے خلاف سینکڑوں کام ہوتے رہیں، پیشانی پر بل نہیں آتا. کیوں ایسا؟ میں سختی کی ترغیب نہیں دے رہا ہوں، ہماری شریعت سختی کو منع کرتی ہے. میں تربیت کا ایک خاص طریقہ بتلا رہا ہوں کہ اس کے مطابق تربیت کرو. میں تو صرف ایک مثال دے رہا ہوں کہ دنیاوی معاملات میں مثلا بیوی ذرا نمک زیادہ ڈال دے تو شوہر کے تیور بدل جاتے ہیں، مگر شادیوں میں غلط رواج، فضول خرچی، اللہ تعالیٰ کی نافرمانی وغیرہ پر گھر والی کے سامنے مجبوری کا عذر. اللہ تعالیٰ کے احکام ٹوٹتے ہیں تو گھر والی کے سامنے مجبور، اور وہ ایک چمچ نمک بھول جاوے تو اس مسکینہ پر مسلط. یہ دوہرا اصول کہاں کا انصاف ہے؟ ہمارا گریبان اور اہل و عیال کا ہاتھ. میرے بھائیو، اپنے اہل و عیال کی تربیت کرو تاکہ یہ آخرت میں کام آئے.
جو بات کہی جا رہی ہے وہ یہ ہے کہ ہمیں اس بات پر غور و فکر کرنے کی ضرورت ہے کہ دنیاوی معاملات یا ہمارے ذاتی معاملات میں ہمارے متعلقین یا ہمارے ماتحت لوگ ہماری مرضی کے خلاف کوئی کام کرتے ہیں تو فوراً ہم حرکت میں آ جاتے ہیں. ایسا کیوں ہوا؟ ایسا کیوں نہیں ہوا؟ یہ کیوں کیا؟ یہ کیوں نہیں کیا؟ سرزنش، ڈانٹ ڈپٹ، پکڑ دھکڑ. اور جب دین کا معاملہ آتا ہے کہ ہم اپنی اولاد کو، اپنی بیوی کو اسی طرح بیوی اپنے شوہر کو، ہم اپنے متعلقین کو، اپنے ماتحتوں کو جب دین میں کوتاہی کرتے ہوئے دیکھتے ہیں تو ہماری طرف سے ریاکشن کوئی نہیں ہوتا. یعنی یہ دونوں چیزوں کو ایک کمپیریٹو اسٹڈی کے طور پر پیش کیا جا رہا ہے. یہ نہیں کہا جا رہا ہے کہ تم اپنی ذاتی معاملات میں جس طرح ریاکٹ کرتے ہو ان معاملات میں بھی اسی طرح ریاکٹ کرو، اپنے ذاتی معاملات میں بھی صبر کرو. کہ جو ریاکٹ کر کے آگ بگولا ہو جاتے ہیں، غصے میں آپے سے باہر ہو جاتے ہیں، وہ بھی غلط ہے. مگر ایک کمپیریٹو اسٹڈی کے وہاں تو بالکل برداشت نہیں، اور دینی معاملات میں برداشت ہی برداشت ہے. اس پہ غور کرنے کی ضرورت ہے، اور اس کی ذرا تہ تک پہنچنے کی ضرورت ہے کہ وجہ اس کی کیا ہے. یہاں بالکل خاموشی اور یہاں غصہ، تو وجہ اس کی یہ ہے کہ یہ دنیاوی معاملات یا ہمارے ذاتی معاملات ہماری نظروں میں اتنے امپورٹنٹ ہوتے ہیں کہ اس کے خلاف جب کوئی کرتا ہے تو وہ تیر سیدھا ہمارے دل کو لگتا ہے، چھبتا ہے ان کا ایسا کیوں ہوا. اور اللہ تعالی شانہ کے احکامات سے ہماری اتنی وابستگی نہیں ہے کہ جب ہم کسی کو خلاف شرع کوئی کام کرتے ہوئے دیکھے تو وہ تیر بھی ہمیں دل میں لگے کہ ایسا کیوں، ایسا کیوں. اس لیے ادھر کوئی ریاکشن ہی نہیں ہوتا، کچھ ریاکشن نہیں، فیل ہی نہیں ہوتا. ایک شخص نمازی ہے، تب نماز کیوں پڑھ رہا ہے، نماز کیوں پڑھ رہا ہے، اور نماز کی حیثیت اس کے دل دماغ میں کیا ہے، یہ دو الگ الگ چیزیں ہیں. بھائی نماز اس لیے پڑھ رہا ہے کہ نیکی ملتی ہے، ثواب ملتا ہے، اس کی وجہ سے جنت ہے. اسی وجہ سے وہ تو نماز نہیں چھوڑے گا، لیکن اس کی بیوی نماز نہیں پڑھتی تو اس کے پیٹ کا پانی بھی نہیں ہلتا. اولاد، بھائی بہن، پورا خاندان بے نمازی ہے، اسے کوئی تکلیف محسوس نہیں ہوتی. اسی سے پتا چل جاتا ہے کہ یہ نماز کیوں پڑھ رہا ہے. یہ اگر نماز کو ایک بہت محتم بشان اللہ کا حکم سمجھ کے کر رہا ہوتا کہ اللہ کا ایک بہت بڑا حکم ہے اور بہت بڑا گنہگار ہی اللہ کی اس معاملے میں نافرمانی کر سکتا ہے، اگر یہ بات ذہن میں ہوتی تو دوسروں کو دیکھ کر اگر وہ غصے میں نہ آتا تو دل کو ٹھیس پہنچتی، دکھ ہوتا. اگر اس کے ذہن میں یہ بات ہوتی کہ نماز نہ پڑھنے والا تو سیدھا جہنم میں، تو ترس کھاتا دوسروں کے اوپر، مگر کچھ درد نہیں ہوتا، دکھ نہیں ہوتا. بسا اوقات کوئی عبادت روٹین میں آ جاتی ہے، وہ روٹین میں چلتی رہتی ہے، ایک نظام میں آ جاتی ہے، ایک ٹائم ٹیبل میں آ جاتی ہے. بسا اوقات شیطان جو ہے وہ کچھ ایسی موٹی موٹی عبادتوں کو آسان خود بنا دیتا ہے، وہ چھوڑ دیتا ہے تاکہ وہ اسی میں لگا رہے اور ایسا سمجھتا رہے کہ میں تو زندہ ہوں. تو یہ فکر کی بات ہے. تو ہمارے لیے ضروری ہے کہ ہم شریعت مطہرہ کے جو احکام ہیں، حلال حرام، ان کو سمجھیں، جائز ناجائز انہیں سمجھیں، کن چیزوں سے اللہ ناراض ہوتا ہے وہ ہم سمجھیں. بھائی اللہ جن چیزوں سے ناراض ہوتا ہے ان چیزوں کو مجھے کرنا نہیں ہے، میں نہیں کروں گا، چلو اس پر فوراً نہ آئے، مگر کم سے کم اتنا تو پتا چلے کہ یہ نو اینٹری ہے، یہ نو اینٹری ہے، یہ ڈینجر زون ہے، اور میں ڈینجر زون میں گھستا رہا ہوں اور اب تک کچھ ہوا نہیں ہے، اب تک کچھ ہوا نہیں. بم پھٹنا چاہیے تھا، بم پھٹنا چاہیے تھا مگر اب تک پھٹا نہیں ہے، مگر ہو سکتا ہے کہ آگے قدم اٹھاؤں تو پھٹے، تو بہتر یہ ہے کہ اب میں آگے نہ جاؤں. اپنے آپ کو گلٹی تو آدمی سمجھے، اسی طرح اپنی اولاد کو، اپنی بیوی بچوں کو، اپنے ماتحتوں کو ये मेरे बच्चे में ये गलती है, मेरे बच्चे में ये गलती है, मेरे फुला में ये गलती है, मेरे फुला में ये गलती है, और इन गलतियों के बारे में फिक्र शुरू कर दे। फिक्र शुरू करके कम से कम इतना तो आदमी कर सकता है कि अल्लाह से दुआ शुरू कर दे, अल्लाह से दुआ शुरू कर दे। और गुज़िश्ता हफ्ते में मैंने कहा था कि ये जिन घरों में औलाद बिगड़ती है तो मियां बीवी एक दूसरे के ऊपर उंगली उठाते हैं, ये तुम्हारी वजह से हुआ, ये तुम्हारी वजह से हुआ। बल्कि बहुत दफा तो ऐसा भी होता है कि मियां बीवी को औलाद के बिगड़ने की कोई फिक्र नहीं है। अगर मियां बीवी के ताल्लुकात इनके अच्छे होते तो शायद कभी भी इसके बारे में कोई शिकवा शिकायत न करते, मगर एक दूसरे के खिलाफ केस बनाने के लिए कि मेरे शोहर की वजह से मेरी औलाद बिगड़ गई, मेरी बीवी की वजह से मेरी औलाद बिगड़ गई, तो शोहर की वजह से बिगड़ी तो आप क्या कर रही हैं और बीवी की वजह से बिगड़ी तो आप क्या कर रहे हैं। बस एक तरबियत की फिक्र करो कि खुद भी हम जन्नत में जाने वाले बन जाएं, हमारी औलाद भी जन्नत में जाने वाली बन जाए, हमारी बीवी भी जन्नत में जाने वाली बन जाए, और हर घर में हर जगह के ऊपर कुछ ना कुछ ऊंच नीच रहती है। अब बेटा बिल्कुल बेकाबू हो गया है, बेटी बिल्कुल बेकाबू हो गई है, मियां बीवी दोनों मशवरा करते हैं, फिक्र करते हैं, सोचते हैं। अब ये एक डिसएडवांटेज है इस घर का कि बेटा बिगड़ गया है, बेटी बिगड़ गई है, कसूर किसका है? चलो भाई मां बाप का कसूर है कि अच्छी तरबियत नहीं की, मगर अभी तो दोनों को एहसास हुआ ना मां बाप को कि भाई ये गड़बड़ हो गई है, अब ये बिगड़ने में इंतहा को पहुंच गया है। तो इस सिचुएशन में मां बाप सबसे बेहतर काम कौन सा कर सकते हैं वो करो, इंशाल्लाह अल्लाह के यहां माजूर समझे जाएंगे। मियां बीवी के ताल्लुकात बिगड़े हुए हैं, बिगड़े हुए हैं, और उन ताल्लुकात की वजह से नजर आ रहा है कि बीवी जो है गलत रास्ते पर पड़ गई, इससे कि शोहर से लड़ाई झगड़ा है, शोहर की बात मानती नहीं है। अब शोहर को जब एहसास हुआ कि ओहो ये हमारे झगड़े की वजह से बीवी तो बहुत गलत रास्ते में पड़ गई है, तो अल्लाह की नाफरमानी में अब लग गई है, बिगड़ गया मामला। अब एक मरतबा शीशा टूट जावे उसमें वो दरार तो रहेगी, लेकिन अब इस सिचुएशन में शोहर को सोचना चाहिए कि मेरी बीवी को जहन्नम से बचाने के लिए मैं क्या कर सकता हूं। आपस में मियां बीवी के झगड़े हैं जिसकी वजह से औलाद बेकाबू हो गई, जब मियां बीवी को एहसास हुआ कि ऐसा हुआ है तो अब तो सोचें। लेकिन ऐसे हालात में भी हम एक दूसरे पर डालते रहे तो ये तो गोया औलाद की तरबियत की फिक्र के बजाय हम अपनी लड़ाई में दूसरे को मगलूब करके खुद गालिब रहने की फिक्र में है, औलाद की तरबियत की फिक्र नहीं है। भाई हैं, बहन हैं, रिश्तेदार हैं, दोस्त अहबाब हैं, अपने शागिर्द हैं, सबकी फिक्र करो, सबकी फिक्र करो। अच्छा हुआ याद आ गया, इससे कि बहुत उलमा तलबा यहां बैठे हुए हैं, गालिबन मैंने पहले भी अर्ज किया कि कारी रहीम बख्श साहिब रहमतुल्लाह अलैह हमारे बर्रे सगीर के बहुत बड़े कारी गुजरे हैं, बहुत बड़े कारी गुजरे हैं, और जामिया खैरुल मदारिस मुल्तान में पढ़ाते थे वो, और बड़े बुजुर्ग थे, हजरत शेख उल हदीस मौलाना ज़करिया साहिब रहमतुल्लाह अलैह के खलीफा भी थे। तो कारी रहीम बख्श साहिब रहमतुल्लाह अलैह फरमाते हैं कि मेरा कोई तालिबे इल्म किसी दिन सबक नहीं सुनाता तो इतना मुझे गम होता है कि मैं घर जाने के बाद अपने हलक से नीचे लुकमा नहीं उतार सकता। ये कारी रहीम बख्श साहब रहमतुल्लाह अलैह किसके बारे में फरमाते हैं? किसी के पराए बेटे के बारे में, अपना बेटा नहीं, किसी का बेटा जो पढ़ता है इनके पास। तो मां बाप को अपनी औलाद के बारे में कहते हैं कि वो सबक नहीं सुनाता, गौर से देखो, सबक नहीं सुनाता। हम असातिदा पढ़ने पढ़ाने का काम साल साल से कर रहे हैं, हमारा मिजाज क्या होता है? कसूरवार उसे ठहराते हैं, मेहनत नहीं करता नालायक, याद नहीं करता नालायक, पढ़ता नहीं नालायक, मैं इतनी मेहनत से पढ़ा रहा हूं फिर भी तुझे समझ में नहीं आता। کہتے ہیں کہ میں گھر جاتا ہوں غم کے ساتھ اور اس دن کھا نہیں سکتا, اور اتنا نہیں کہ صرف دن کو صدمہ رہتا ہے, رات کو جب بستر پہ لیٹتا ہوں تو پوری رات ادھر سے ادھر کروٹ بدلنے میں گزر جاتی ہے, اور اندر سے میرا ضمیر مجھے پکار پکار کر پوچھتا ہے کہ اس طالب علم کو آج سبق یاد نہیں ہوا تو اس کی سستی کی وجہ سے تھا یا تیری نحوست کی وجہ سے تھا, تیری کسی بد عملی کی وجہ سے تو ایسا نہیں ہوا, اس لیے مجھے فکر ہوتی تھی کہ کہیں میری وجہ سے میرے طالب علم کا نقصان نہ ہوا. یہ فکر کا پیدا ہو جانا کہ کوئی بھی جہنم میں نہ جاوے, کوئی بھی بگڑے نہیں, ہر شخص جنت میں جائے. اسی وجہ سے رئیس المنافقین, منافقوں کے سردار کی نماز جنازہ بھی آپ صلی اللہ علیہ وسلم نے پڑھائی. اور جب حضرت عمر رضی اللہ تعالیٰ عنہ نے یہ عرض کیا کہ اللہ تعالیٰ شانہ تو فرماتے ہیں کہ استغفر لهم او لا تستغفر لهم ان تستغفر لهم 70 مره فلن يغفر الله لهم, اگر تم ان کے لیے 70 مرتبہ بھی مغفرت چاہو گے پھر بھی اللہ ہرگز ان منافقوں کو معاف کرنے والا نہیں ہے. 70 پر عربی زبان میں 70 کا لفظ جو ہے وہ کثرت کے لیے استعمال ہوتا ہے کہ اگر تم بہت دفعہ بھی, لیکن اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے کیا فرمایا کہ اگر مجھے معلوم ہو جاتا کہ 70 سے زیادہ 71 مرتبہ 71 مغفرت طلب کرنے سے اس کی مغفرت ہو جاتی تو میں 71 مرتبہ بھی اس کے لیے بخشش چاہتا. پتا تھا کہ منافق ہے پھر بھی نماز پڑھی. پھر اللہ تعالی شانہ نے قرآن کریم کی آیت اتاری وَلَا تُصَلِّ عَلَىٰ أَحَدٍ مِّنْهُمْ مَاتَ أَبَدًا وَلَا تَقُمْ عَلَىٰ قَبْرِ, کہ اب سے منافقین میں سے کسی کا انتقال ہو جائے تو تم نماز نہ پڑھائی, نہ قبر پر کھڑے ہو کر کے ان کے لیے دعا کرے, نہ تدفین میں شرکت کرے. یہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے موافقات میں سے. یہ درد دل میں, درد دل میں, ایک تڑپ دل میں, ایک فکر. دیکھو یہ ایک الگ مسئلہ ہے کہ اسلام جو ہے اب بہت شائع ہو گیا, بہت عام ہو گیا, ہر شخص اسلام کے بارے میں جانتا ہے, ہر غیر مسلم جانتا ہے, اس لیے اب غیر مسلم تک دین پہنچانا یہ ہماری ذمہ داری نہیں ہے, فرض نہیں ہے, یہ فرض نہیں. یعنی کوئی غیر مسلم اگر بغیر اسلام کے مرتا ہے تو مجھے یہ آپ کو سوال نہیں ہوگا, ان تک دین پہنچ چکا ہے. اور اسی طرح اگر ایک مسلمان بھی جس پر ہماری کوئی گرفت نہیں, ایک مسلمان لندن میں رہتا ہے, ایک مسلمان پاکستان میں رہتا ہے, جہاں تک ہماری کوئی رسائی نہیں, نہ وہ ہمارے انڈر, نہ ہم اس کو امر بالمعروف نہیں ہے منکر کر سکتے, نہ ہم اسے پہچانتے ہیں, اگر وہ بد عملی کی حالت میں مر گیا تو مجھے آپ کو پوچھ نہیں ہوگی. یہ شرعی مسئلہ میں بیان کر رہا ہوں, مفتیان کرام بھی بیٹھے ہوئے, وہ تو امر بالمعروف نہیں یعنی منکر کا جو حکم ہے اس کے لیے ہر ایک کی حیثیت کے مطابق, ایک باپ جو ہے اس کی ذمہ داری اپنے بیٹے کے بارے میں الگ ہوگی. اسلم کا جو بیٹا ہے تو اسلم کے بیٹے کے بارے میں اسلم کی جو ذمہ داری ہے وہ میری نہیں ہے, اور بحیثیت میرے محلے میں رہنے, میرے محلے میں ایک مسلم انڈیویجول کے رہنے کے اعتبار سے بحیثیت امام کے میری جو ذمہ داری ہے وہ ان کی نہیں, ہر ایک کی الگ الگ ذمہ داریاں ہیں. امر بالمعروف نہیں ہے المنکر میں وہ اپنی جگہ پر, بعض دفعہ ضروری ہے بعض دفعہ ضروری نہیں, لیکن یہ کہ پوری دنیا کے مسلمانوں کے یا غیر مسلموں کے ہم ذمہ دار ہیں اور ہم سے قیامت کے دن پوچھا جائے گا, ایسا نہیں ہے, ایسا نہیں. لیکن جن لوگوں کے دلوں میں جہنم کی فکر ہوتی ہے اور جن لوگوں کے دلوں میں امت کی ہمدردی ہوتی ہے, اللہ کے نبی صلی اللہ علیہ وسلم کی امت سے تعلق اور محبت, ان کے دلوں میں یہی ہوتا ہے کہ دنیا کا کوئی بھی انسان جہنم میں نہ جائے. یہ جذبہ ہوتا ہے جیسے میرے پاس صرف اتنا کھانا ہے کہ میں اپنی جان بچا سکوں تو میرے لیے ضروری نہیں کہ میں کسی اور کو کھانا کھلاؤں, لیکن ہو سکتا ہے کہ میرا جذبہ مجھے مجبور کرے کہ چلو اس میں سے بھی آدھا ان کو دے دیتے ہیں, آدھا ان کو دے دیتے ہیں, بعد میں دیکھا جائے گا. پھر पांच घंटे के बाद, छह घंटे के बाद, तो एक अच्छी चीज है, बहुत बड़ी चीज है। तो अगरचे दूसरे मुसलमानों, सब मुसलमानों को दीन पर लाना, गैर मुस्लिमों को दीन पर लाना ये फर्ज वाजिब जरूरी नहीं है हमारे लिए। अब इस्लाम आम हो गया है, सब मुसलमान सब जानते हैं कि इस्लाम किया है, तो जरूरी नहीं है हमारे लिए। लेकिन ये कि जहन्नम, ये फिक्र कि जहन्नम कितनी, और फिर ये कि ये मेरा मुसलमान भाई, मेरा गैर मुस्लिम भाई जहन्नम में जावे, ये जो अंदर एक जज्बा होता है, ये जो एक जज्बा होता है हमारे, इसी जज्बे के तहत हमारे अकाबिर, हमारे मशाइख जो हैं वो रात दिन मेहनत करते हैं। कोई दावत व तबलीग की लाइन से मेहनत करता है, कोई खानका की लाइन से मेहनत करता है, कोई तस्लीफ व तालीफ की लाइन से मेहनत करता है। ये पूरी दुनिया में जो हमारे अकाबिर मशाइख रात दिन अपनी सेहतों का भी ख्याल नहीं करते, जरूरी न होने के बावजूद भी ये करते हैं, ये क्या है? नहीं, एक उम्मत की फिक्र, उम्मत की फिक्र। तो उम्मत के अफराद की जब इनके दिलों में इतनी फिक्र होती है तो अपनी औलाद की कितनी फिक्र होगी इनको। हमें भी अपनी औलाद की कितनी फिक्र करनी चाहिए। औलाद की फिक्र के बारे में तो कहने की जरूरत भी पेश नहीं आनी चाहिए है? उम्मत की और परायों की इतनी फिक्र होनी चाहिए कि हमें औलाद की बदहाली हमें तड़पा दे। मगर ऐसा नहीं होता, बयान भी हम करते हैं, औलाद बिगड़ी हुई है उसकी कोई फिक्र नहीं, दावत और तबलीग में भी जाते हैं, पूरी दुनिया को अल्लाह की तरफ बुलाते हैं, अपनी औलाद बिगड़ी हुई कोई फिक्र नहीं, खानका में बैठे हुए हैं और लगे हुए हैं, मगर अपनी औलाद की फिक्र नहीं है। असल में सही सोच, सही समझ की जरूरत है। अल्लाह ताला शानो में हम सबको अमल की तौफीक अता फरमावे, मुझे भी अमल की तौफीक अता फरमावे। अभी मैं यहां आने से पहले हाफिज पटेल साहिब मुद्दज़िल्लहुमुल आली की इयादत के लिए गया हुआ था। मैं भी जरा दो चार दिन बीमार रहा और मुझे पैगाम भी मिलता रहा कि हाफिज साहब मुझे बहुत याद कर रहे हैं, और मेरा भी दिल बहुत चाह रहा था कि मैं जाऊं, तो गया हुआ था। तो मैंने देखा कि वही बीमार हैं, सब हजरात से दरख्वास्त भी है कि दुआ भी फरमाएं कि अल्लाह ताला आफियत कुल्ली नसीब फरमावे, सुकून नसीब फरमावे, और बीमारी को अल्लाह ताला दूर फरमावे। मगर वो बैठे हुए वही फिक्र कर रहे थे, जरूरी नहीं, फिर भी इस हालत में उनके लिए कुछ जरूरी नहीं है, बीमार है, मगर यही फिक्र कर रहे थे कि भाई मेरा क्या होगा और उम्मत का क्या होगा, मेरा क्या होगा और उम्मत का क्या होगा, मेरा क्या होगा और उम्मत का क्या होगा, मेरा क्या होगा उम्मत का क्या होगा। ऐसा कह रहे थे कि एक चिल्ला भी हमने वैसा नहीं लगाया जैसे लगाना चाहिए, और अल्लाह की बारगाह में एक चिल्ला भी पेश करने के काबिल नहीं है। देखो ये साल हर साल की मेहनत के नतीजे में अब्दियत आती है इंसान के अंदर, अब्दियत आती है। तो मैंने फिर अर्ज किया, मैंने कहा हजरत कोई नेकी आप लेकर के यहां से न जाए, इस ख्याल के साथ आप जाएंगे तो पता नहीं अल्लाह आपको क्या देगा। यही तो कामयाबी की दलील है कि आपके दिल में ऐसा ख्याल आ रहा है कि आपके पास कुछ नहीं है, यही कामयाबी की दलील है। ये फिक्र मेरे भाइयों, उम्मत की, औलाद की फिक्र, भाइयों की फिक्र, बहनों की फिक्र। दावत तबलीग में निकल करके भी ये फिक्र करो, और अगर दावत तबलीग में नहीं निकलती तो वैसे भी फिक्र करो। और दावत तबलीग के जो साथी जमातों में जाते हैं उनकी खिदमत में भी गुजारिश है कि सिर्फ उस वक्त फिक्र करें कि जमात में है, बाद में नहीं, नहीं। हर वक्त हमारी ये फिक्र रहनी चाहिए, यहां बैठ करके भी फिक्र होनी चाहिए, और बाद में भी जहां कहीं मौका मिले दीन की बात करो, लोगों को आखिरत की बात करो, आखिरत की फिक्र, और बच्चों की तरबियत। इससे कि बच्चों की आप तरबियत करेंगे तो दुनिया में भी बच्चे आपके लिए जरिया बनेंगे राहत का, और इंशाल्लाह आखिरत में भी जरिया बनेंगे राहत का। अल्लाह ताला हमें अमल की तौफीक दे। अल्लाह ताला हमें कभी कभी होता है कि पूरी कोशिश के बावजूद भी मुकद्दरात गालिब हो जाते हैं और बच्चे सीधी राह पर नहीं आ सकते। हजरत नूह अलैहिस्सलाम का बेटा, जाहिर है ये तो हम कह नहीं सकते कि वह हजरत नूह अलैहिस्सलाम की तरफ से तरबियत में कोताही रही थी, इसी तरह हजरत नूह अलैहिस्सलाम की बीवी लूत अलैहिस्सलाम की बीवी दोनों काफिर आ रही, मुसलमान नहीं हो सके, और फिरौन की बीवी हजरत आसिया वो मुसलमान हो गई। तो ये तो सब मुकद्दर की बातें हैं। तो अपनी अपनी मेहनत इतनी कर लो कि हम अल्लाह के यहां सुबुकदोश हो जाए। और हम ये बहुत से मां बाप ऐसे भी होते हैं کہ اولاد جب ان کی بگڑ جاتی ہے, بہت سے شوہر ایسے ہوتے ہیں کہ بیوی بگڑ جاتی ہے, بہت سی بیویاں ایسی ہوتی ہیں کہ شوہر بگڑ جاتا ہے, تو ایک مدت تک محنت کرنے کے بعد پھر ہتھیار ڈال دیتے ہیں کہ بس اب تو گیا معاملہ. نہیں, کوشش کرتے رہو, لگاتار دعا کرتے رہو, لگاتار دعا کرتے رہو, دعا اللہ سنتا ہے اور وہ دعا ضرور رنگ لاتی ہے. دعا رنگ ضرور لاتی ہے, دعا ضرور رنگ لاتی ہے, کبھی بھی مایوس نہیں ہونے کا. تو اللہ تعالیٰ بھائی ہم سب کو توفیق عطا فرمائے.
ہمارا گریبان اور اہل و عیال کا ہاتھ. میرے بھائیو, اپنے اہل و عیال کی تربیت کرو تاکہ آخرت میں یہ کام آئیں, ورنہ اللہ تعالیٰ کے کورٹ میں ہمارا گریبان ہوگا اور ان کا ہاتھ. آپ صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں کہ ادب ابنک فإنک مسئول عن ولدک ماذا ادبتہ وماذا علمتہ. اپنی اولاد کی تربیت کرو اس لیے کہ تمہیں ان کے متعلق قیامت کے دن سوال کیا جائے گا کہ ان کی کیا تربیت کی تھی اور انہیں کیا تعلیم دی تھی.
اور بھائی اس میں یہ خیال رکھو کہ علماء اور صلحاء, علماء یعنی اہل علم اور صلحاء یعنی نیک لوگ, بچپن سے اپنی اولاد کا تعلق علماء اور صلحاء سے پیدا کرو. ہم لوگ کیا کرتے ہیں کہ بچپن میں ان کو ریزرو رکھتے ہیں اپنے پاس, اور پھر جب وہ بڑے ہوتے ہیں 12, 13, 14 سال کے, اس وقت کوشش کرتے ہیں کہ اب کسی کے ساتھ کوئی تعلق پیدا ہو جاوے, اٹھنا بیٹھنا ہو جاوے, تو پھر ٹو لیٹ, بہت بچپن ہی سے علماء کے پاس, صلحاء کے پاس ملاقات کراؤ گے, ملاقات کرو ان سے, اور دعائیں بھی ان سے کرانی چاہیے. دعائیں بہت اس میں, یہ ہمارے یہاں ہمارے گھر میں یہ عند اللہ تو ہمیں ہر شخص کو اپنے سے بہتر سمجھنا چاہیے, لیکن یہ مجھ سے جن لوگوں نے پڑھا ہے تو کبھی آتے ہیں, لندن سے آتے ہیں, بلیک برن سے آتے ہیں, تو گھر میں ہوتے ہیں, تو میں جو ہے وہ ہماری امت اللہ ہے چھوٹی, مولانا احمد صاحب کی بیٹی, تو کہتا ہوں کہ جاؤ حضرت سے ملاقات کرو, حضرت کا لفظ بولتا ہوں, حضرت سے ملاقات کرو, تاکہ اس کے کام میں لفظ پڑے حضرت, تاکہ اسے پتا چلے کہ حضرت کچھ اہم لوگ ہیں. حضرت سے ملاقات کرو, حضرت سے دعا کراؤ, بچپن سے ایک تعلق. بار بار یہ باتیں پڑھی تو ابراہیم بن ادہم رحمت اللہ علیہ کی پیدائش مکہ مکرمہ میں ہوئی تھی, اور ان کی جو بہت ترقی ہوئی اور ولایت کے بہت اونچے مقام پر پہنچے, پہلے تو بادشاہ تھے, پھر بادشاہت کو ترک کیا اور پھر بہت بڑے ولی ہو گئے, تو اس کی ایک وجہ یہ بیان کی جاتی ہے کہ پیدائش ان کی مکہ مکرمہ میں ہوئی, حج کا زمانہ تھا, تو ان کے والد اور ان کی والدہ حجیوں سے اپنے بچے کے لیے دعا کراتے تھے. ہمیں بھی دعائیں کرانے کا اہتمام بھی کرنا چاہیے, اور اچھی اچھی جگہ پر ملاقاتیں کراؤ, مسافہ کراؤ. میرے والد صاحب رحمہ اللہ تعالی اس کا بہت اہتمام فرماتے تھے, اور بچپن سے ذہن ایسا بناتے تھے کہ بھائی بزرگوں کی صحبت, بزرگوں کے ساتھ تعلق, بزرگوں کی دعائیں, بزرگوں کی توجہات. ایسا فرمایا کرتے تھے کہ بزرگوں کی جوتیاں سیدھی کیے بغیر کچھ حاصل نہیں ہوتا. اور میں جب فارغ ہوا دارالعلوم بری سے, تو فراغت کے بعد میں اپنے اساتذہ کے مشورے سے ایجپٹ پڑھنے کے لیے گیا, اظہر یونیورسٹی میں. پھر میری صحت وہاں اچھی نہیں رہی, آب و ہوا موافق نہیں آئی, میں واپس آ گیا. واپس آیا تو ساؤتھ افریقہ میں قادیانی اور مسلمانوں کا ایک کیس چل رہا تھا, تو اس میں مجھے بھیج دیا گیا. اور وہاں سے جب میں واپس آیا تو رمضان کا مہینہ آیا, رمضان کے مہینے کے بعد پھر مدرسے میں مجھے پڑھانے کے لیے رکھ لیا. مگر ہمارے والد صاحب رحمۃ اللہ علیہ کی خود کی یہ چاہت تھی کہ میں ایک سال کے لیے انڈیا کسی بزرگ کی خدمت میں چلا جاؤں. اس وقت حضرت مولانا مسیح اللہ خان صاحب رحمۃ اللہ علیہ حیات تھے, حضرت مفتی محمود صاحب گنگوہی رحمۃ اللہ علیہ حیات تھے, اور ہمارے ابا یہ فرمایا کرتے تھے कि ये एक साल जो है वो तेरे पिछले छह साल को कुछ बनाने के लिए बहुत जरूरी है, ऐसा फरमाया करते थे। ये छह साल जो तूने पढ़ा है ये एक साल किसी बुजुर्ग की खिदमत में तो गुजार ले, अपने नफ्स को मिटा के गुजार ले, बुजुर्गों की जूतियां सीधी किए बगैर कुछ हासिल नहीं होता, ऐसा फरमाया करते थे। तो ये जो बुजुर्गों से ताल्लुक और बुजुर्गों के सामने थोड़ा बहुत जो झुक जाते हैं और उनके सामने बैठ के उनकी बात मान लेते हैं, और जो एक जज्बा होता है कि मजलिस में बैठना चाहिए, सुनना चाहिए, इनकी दुआएं लेनी चाहिए, ये वाले साहब की तरबियत की बरकत। बचपन ही से घर में बुजुर्गों को लाते थे, मुलाकात कराते थे, सर के ऊपर हाथ रखवाते थे, दुआएं करवाते थे। तो बचपन से अपने बच्चों को बिल्कुल अलग थलग मत रखो। असल में हमारी गलती ये होती है कि बच्चे जब तक हमारी नाफरमानी नहीं करते हम समझते हैं कि बिल्कुल ठीक है। नहीं, वो अंदर से चीजें पक पक के किस रुख पे जाता है कुछ पता नहीं चलता, वो बाद में पता चलता है। इसलिए फिक्र करो, अल्लाह ताला तौफीक हमें दे, वरना ये कयामत के दिन सवाल होगा।
जब किसी को कयामत के दिन पकड़ा जाएगा कि मियां तुमने दीनी तालीम हासिल नहीं की थी, तुम नमाज नहीं पढ़ते थे, जकात नहीं देते थे, बेहयाई के काम करते थे, तो वो कहेगा कि अल्लाह बात सही है कि मैं ये सारे काम करता, सारे काम करता था, लेकिन जरा मेरे माँ बाप, मेरे बाप को भी तो बुलाकर पूछो कि उसने मुझे पढ़ाया भी था कि नहीं, और अगर पढ़ाया था तो उसने मेरी तरबियत भी की थी या नहीं। अल्लाह ताला बाप को बुलाएंगे और पूछेंगे कि भाई जरा तफसील से बता कि इसको तूने क्या तालीम दी थी और अदब कितना सिखाया था, कितनी तरबियत तूने की थी, उसका दीनी जहन कितना बनाया था। अब बाप को मालूम हो कि मेरा बच्चा मकतब में क्या पढ़ रहा है, तो कयामत के दिन जवाब देगा उसे तो पता ही नहीं कि बच्चा क्या पढ़ रहा है, इसी तरह तरबियत का भी कोई एहतमाम नहीं था, तो अल्लाह ताला को क्या जवाब देगा। अल्लाह के साथ ये भी जहन्नम में जाएगा। अहलो आयाल की सही दीनी तरबियत की तो आखिरत में काम आएंगे वरना नहीं। इसी तरह माल के हुकूक अदा किए तो आखिरत में काम आएगा वरना वबाल। लेकिन जहां तक अच्छे आमाल का ताल्लुक है तो वो आखिरत में भी काम आएंगे और दुनिया में भी काम आएंगे। पिछली उम्मत का एक किस्सा।
और ये बुजुर्गों से, वलियों से, नेक लोगों से जो ताल्लुक रखा जाता है, तो बहुत से तो इस नीयत से ताल्लुक रखते हैं कि इनकी हमें कुछ बरकत मिलेगी। और बरकत का मतलब यह है कि दुनिया में परेशानी से हम बचेंगे, घर में औलाद नाफरमान है वो फरमा बरदार हो जाएगी, फैक्ट्री में और ज्यादा इनकम शुरू होगा। तो बहुत से लोग बुजुर्गों से, अल्लाह के नेक बंदों से, वलियों से ताल्लुक रखते हैं तो नीयत उनकी ये होती है कि बरकत, बरकत यानी दुनियावी बरकतें, दुनियावी बरकतें। और जिन लोगों के पेशे नजर उखरवी बरकतें होती हैं कि नहीं हम तो दुनिया की खातिर ताल्लुक नहीं रखते, आखिरत की खातिर, तो उनके जहन में क्या होता है कि इनसे ताल्लुक रखेंगे तो इनके ताल्लुक और इनकी जो हम खिदमत कर रहे हैं उसकी बरकत से बगैर हमारे कुछ किए मुफ्त में हमें जन्नत मिल जाएगी। बस ये दो नीयतें होती हैं, या तो ये कि इनकी बरकत से हमें दुनिया मिले, मेरे यहां औलाद नहीं हो रही है औलाद हो जाएगी, मुझे नौकरी नहीं मिल रही है नौकरी मिल जाएगी, मेरा फुला मसला है वो हल हो जाएगा, फुला मसला है वो हल हो जाएगा। बुजुर्गों के पास आते हैं बहुत से लोग बयात होने के लिए, उनसे जब पूछा जाता है कि भाई बयात होने का इरादा कैसे हो गया, तो बेचारे सादे सीधे आदमी होते हैं, वो कह देते हैं कि असल में मेरा ये प्रॉब्लम है तो मैंने सोचा कि अब मैं बयात हो जाऊं तो शायद मेरा ये मसला हल हो जाए। तो पीरी मुरीदी हमारे यहां जो मशाइख बुजुर्गों के यहां रही है, پھر بزرگوں سے تعلق رکھنا, تو اس میں یہ کہ برکت دنیاوی برکت حاصل ہوگی, تو یہ تو بہت گھٹیا چیز ہے, بہت گھٹیا. ایک شخص آپ کو ایک لاکھ پاؤنڈ دے سکتا ہو, اس سے آپ پانچ پاؤنڈ کے نوٹ لے لیں اور اسی پہ قناعت کریں, یہ گھٹیا نیت. پھر یہ نیت کہ بس ہمیں کچھ کرنا نہ پڑے, ہمیں کچھ کرنا نہ پڑے, ہم ہماری بد عملی والی زندگی میں مشغول رہیں اور ان کی خدمت کر لیں گے, ہم ان کو کچھ ہدیہ دے دیں گے, کھلائیں گے پلائیں گے, گاڑی میں لے کر گھمائیں گے, ان کے ہم خادم بن جائیں گے. تو یہ اس بزرگ کی برکت سے بغیر کچھ کیے آخرت میں نجات مل جائے گی. یہ کانسیپٹ بھی غلط ہے. پھر ہمارے اور نصارہ میں فرق کیا ہوا, ہمارے اور نصارہ میں فرق کیا ہوا؟ کرسچینٹی میں یہی تو بات ہے کہ عیسیٰ علیہ الصلوۃ والسلام کو آپ نے قبول کر لیا, تو اب جیسی بھی آپ کی زندگی ہوگی قیامت کے دن, یعنی مرنے کی بعد کی زندگی میں, بس اس تعلق کی برکت ہی سے ہمیں نجات مل جائے گی. یہ بھی خیال غلط. اور تیسرا جو صحیح ہے کہ ہم بزرگوں کے پاس اس لیے آتے جاتے ہیں اور بزرگوں کی خدمت اس لیے کرتے ہیں اور بزرگوں سے تعلق اس لیے جوڑتے ہیں کہ اس تعلق کی وجہ سے, ان کی برکت سے, ان کی دعا سے ہماری زندگی میں بھی وہ دین آئے گا جو ان کی زندگی میں ہے, اور ہم بھی اسی طرح دینداری والی زندگی گزارنے والے بن جائیں گے جیسی یہ گزار رہے ہیں, تاکہ جس طرح ان کو آخرت میں اونچے اونچے درجے ملے ہمیں بھی ملے. اصل تعلق یہ ہے, اصل تعلق یہ ہے. اسی لیے ہمارے جتنے بزرگان دین ہیں وہ ان میں دنیا داری نہیں تھی. ہمارے حضرت حکیم الامت تھانوی, مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ, ان کے بھائی تھے اکبر علی, یہ اکبر علی, اشرف علی اور اکبر علی دو بھائی. تو جو اکبر علی تھے وہ صاحب مال تھے, متمول تھے. انہوں نے وہ دنیا کی طرف گئے تھے, یہ دین کی طرف گئے تھے. تو وہ متمول تھے, تو انہوں نے حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ کی خدمت میں آ کر ایک مرتبہ عرض کیا کہ بھائی جان, میرا دل یہ چاہتا ہے کہ اللہ نے مجھے مال دیا ہے اور آپ کے پاس کوئی انکم نہیں ہے, آپ دین لے کر کے بیٹھے ہوئے ہیں, تو ہر مہینے میں آپ کو اتنی رقم دے دیا کروں, سگے بھائی. اور ایسا بھی نہیں کہ تعلق اچھے نہیں تھے, تعلق بھی اچھے. ہر مہینے میں آپ کو اتنی رقم دے دیا کروں. تو حضرت نے فرمایا کہ نا, منظور نہیں ہے. اور وجہ اس کی بیان کی, وجہ اس کی یہ بیان کی کہ منع کرنے کی سب سے پہلی وجہ یہ ہے کہ اگر یہ ہماری اور تمہاری بات طے ہو گئی کہ ریگولرلی آپ کسی مقرر تاریخ کو مجھے اتنی رقم دیں گے, تو میرا دل اس میں اٹکا رہے گا نا, کہ 25 تاریخ کو میرے بھائی صاحب مجھے پیسے دینے کے لیے آتے ہیں, آج 20 تاریخ ہے, 5 دن ابھی باقی ہیں, 4 دن باقی ہیں, 3 دن باقی ہیں, اٹکا رہے گا دل. اور اگر 25 تاریخ کو کسی وجہ سے آپ نہ آ سکے تو اور دل بے قرار ہوگا کہ ابھی تک پیسے نہیں آئے, ابھی اٹکا رہے گا دل. تو کہا کہ میں اس وقت جو آزاد ہوں, اس آزادی میں مجھے خلل واقع نہ ہو. ایک بات. دوسری بات یہ ہے کہ ہماری اور آپ کی یہ بات طے ہو جائے. دیکھو, دوسروں کا بھی اپنی آخرت کا کتنا خیال رکھا, اور اب دوسروں کا خیال کہ میرے دل میں مال کی محبت نہ آ جائے. یہ بات ابھی تو توکل پہ چل رہا ہوں. اور دوسری بات, دوسروں کا خیال کتنا, کہ ہو سکتا ہے کہ 6 مہینے, 12 مہینے, 18 مہینے, 2 سال کے بعد آپ کے احوال بدل جائیں, آپ کے فائنانشل سرکمسٹانسز بدل جائیں, اور آپ مجھے پیسے نہ دے سکیں, تو آپ کو کتنی شرم آئے گی. تو ہو سکتا ہے, اس سے کہ شریف آدمی ایسا ہی کرتا ہے کہ آپ گھر میں تکلیف اٹھائیں گے اور مجھے اتنی رقم دیتے رہیں گے. اور تیسری بات, ہو سکتا ہے کہ آپ کے احوال نہ بدلیں مگر مجھے دینے کے بارے میں آپ کی رائے بدل جائے.
इनकम तो आपका उतना ही रहे या बढ़ जावे, लेकिन आपका दिल ऐसा कहे कि नहीं, अब अशरफ अली को नहीं देना चाहिए, अब ये मुस्तहिक नहीं है, या ये पैसे मैं कहीं और खर्च करूं। लेकिन जो कि भाई भाई का ताल्लुक है, और जब रेगुलरली आप एक मरतबा देना शुरू कर देंगे तो फिर आप पीछे नहीं हट सकेंगे। इसलिए बेहतर यह है कि आप आजाद रहिए, जब आपका दिल चाहे कुछ देने का तो आप मुझे दीजिए, और मेरा दिल लेने को चाहेगा तो लूंगा। तो देने के बारे में आप भी आजाद कि दिल चाहे तो दे, दिल न चाहे तो न दे। लेने के बारे में मैं आजाद, दिल चाहेगा तो लूंगा, दिल नहीं चाहेगा तो नहीं लूंगा। ऐसी कितनी प्यारी बात फरमाई। एक नवाब साहिब ने हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह को दावत दी, जब नवाब ने दावत दी तो हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह ने फरमाया, उसने लिखा कि आप हमारे यहां तशरीफ लाइए, इसलिए कि हमें आपकी मुलाकात का इश्तियाक है। तो हकीम उल उम्मत थानवी रहमतुल्लाह ने यहां से खत का जवाब दिया कि ये अजीब बात है कि इश्तियाक आपको है और आए हम। नवाब, उस जमाने के नवाब यानी बादशाह, और ये थाना भवन जैसी छोटी जगह पर चटाई पर बैठने वाला मौलवी लिख रहा है कि ये अजीब बात है कि इश्तियाक आपको है, शौक आपको हो रहा है मुझे मिलने का, और सफर करके मैं आऊं। तो वहां से नवाब ने खत लिखा, नवाब ने, कि हजरत गलती हो गई, मुआफी चाहता हूं। अब ये नवाब के लिए बहुत बड़ी बात थी, हजरत गलती हो गई, मुआफी चाहता हूं। हजरत इरशाद फरमाए कि मैं किस वक्त थाना भवन हाजिर हो सकता हूं। तो हजरत ने खत के जवाब में लिखा कि पहले तो मेरी मुलाकात का तुम्हें इश्तियाक था, मगर तुम्हारा अदब देखकर अब मुझे इश्तियाक हो रहा है। पहले तो तुम्हें इश्तियाक था, अब मुझे इश्तियाक हो रहा है, तो मैं खुद आ रहा हूं और आपको इत्तला करूंगा कि किस वक्त आऊंगा, मगर एक शर्त, एक शर्त। वो शर्त यह है कि हदिया किसी से कबूल नहीं करूंगा। देखो कैसी हालत थी हमारे बुजुर्गों की, अल्लाह मुझे भी ऐसा बनाए, हम सबको ऐसा बनाए। माल की हदिया ये शर्त अगर मंजूर हो तो आऊं, बहुत अच्छी बात है, मंजूर है, और भी शर्तें होंगी। चले गए, चले गए तो पूरे अदब के साथ मिले, मगर आखिर में आए और अगर कहने लगे कि हजरत वालिदा साहिबा की तरफ से यह हदिया है, तो अमूमन होता है ऐसा कि चलो वालिदा है आपकी, बूढ़ी है बिचारी, क्या ये इनकार करने का, ले लेते हैं। तो यही सोचा होगा, और वो क्या थी, सोने की एक डली, सोने की डली वालिदा की तरफ से खिदमत में पेश। तो हजरत के चेहरे के ऊपर सीरियसनेस आ गया और हद फरमाया कि नवाब साहिब आप बड़े समझदार आदमी हैं और हमारी शर्त क्या तय हुई थी। तो कहा कि हजरत अगर किसी को देने का जी ही चाहे तो वो क्या करे, आप मना फरमा रहे हैं, किसी का जी ही चाहे तो क्या करे। तो हजरत ने जवाब में इरशाद फरमाया कि मैं खाना बदोश और जिप्सी नहीं हूं कि किसी को पता नहीं कि अशरफ अली रहता कहां है, मैं थाना भवन में रहता हूं, पूरी दुनिया जानती है, अगर किसी का देने को जी चाहे तो वहां आए, मैं हदिया लेने के लिए इधर उधर नहीं जाता, किसी को देने का जी चाहे तो थाना भवन आए, और थाना भवन आकर के दरखास्त करे कि हजरत हदिया कबूल फरमाए, फिर हमारा जी चाहेगा तो लेंगे, जी नहीं चाहेगा तो शुक्रिया के साथ वापस कर देंगे। ये असल में माल नहीं, वो उनको खुशी किस बात से होती थी, खुशी इस बात से होती थी कि हम जो कुछ सिखा रहे हैं बस उसको जिंदगी का लोग हिस्सा बनाएं और लोग विलायत हासिल कर लें, जहन्नम से बच जाएं, ये एक जज्बा होता था। रही बात लेने देने की, तो जहां ताल्लुकात होते हैं वहां लेना देना भी रहता है, भाई भाई को देता है, भाई से लेता भी है, माँ बाप औलाद को देते हैं, औलाद से लेते भी हैं, उस्ताद शागिर्द आपस में एक दूसरे को लेते देते हैं, पीर मुरीद भी लेते भी देते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि आपस में एक दूसरे को दो, वन वे ट्रैफिक नहीं, दोनों आपस में, आपस में एक दूसरे को दो। तो मेरे पास 1000 पाउंड है तो मैं 1000 में से आपको 100 दूंगा, اور آپ کے پاس صرف 100 پاؤنڈ ہے تو 100 میں سے آپ 5 پاؤنڈ دیں گے, کوئی حرج نہیں. ایسا کچھ فیل نہیں ہونا چاہیے کہ یار میں نے اس کو 100 پاؤنڈ دیے اور اس نے مجھے 5 پاؤنڈ ہی دیے. نہیں, ہر یہ ہدیہ کسی کی ضرورت پوری کرنے کے لیے نہیں دیا جاتا. ہدیہ کسی کی ضرورت پوری کرنے کے لیے نہیں دیا جاتا, اور ہدیہ جو ہے ہدیہ وہ کسی چیز کا بدلہ بھی نہیں ہے. ہدیہ تو ایک محبت کا اظہار ہے, ٹوکن آف لو ہے. اسی لیے ایک چھوٹی سی شیشی بھی آپ دے سکتے ہیں, ایک تسبیح بھی بھیج سکتے ہیں. بہت رئیس اور مالدار ملینئر ہے, اسے بھی آپ 2 پاؤنڈ کی شیشی اتر کی دے سکتے ہیں, ایک دوسرے کی شان دیکھ کر. نہیں تو آپس میں ایک دوسرے کو ہدیہ دو, حدیث میں ہے, تو کیا ہوگا؟ تحابو, آپس میں محبت پیدا ہوگی ایک دوسرے کی. تو اللہ کے نبی صلی اللہ علیہ وسلم کے بارے میں آتے ہیں کہ آپ صلی اللہ علیہ وسلم یقبل الہدیت, ہدیہ قبول بھی کرتے تھے, وہ یصیب علیہا, اور اسی وقت اگر کچھ ہوتا تھا تو دیتے بھی تھے, دیتے بھی تھے. ایک صحابی رضی اللہ عنہ ہے, تو آپ صلی اللہ علیہ وسلم سے ان کو بڑا لگاؤ تھا, تو جب مارکیٹ میں کوئی عمدہ چیز دیکھتے تھے تو فوراً ادھار پر خرید لیتے تھے, اور ادھار پر خرید کر اللہ کے نبی صلی اللہ علیہ وسلم کی خدمت میں ہدیتاً پیش فرماتے تھے. تو دل میں ایک جذبہ ہوتا تھا کہ یہ شہد بہت اچھا ہے اور میں چاہتا ہوں کہ یہ شہد اللہ کے نبی صلی اللہ علیہ وسلم کھائیں, تو جا کر کے لے جاتے تھے. اتنی محبت تھی, مگر بے تکلفی اتنی زیادہ تھی کہ جب وہ قرض کی میعاد پوری ہو جاتی تھی اور وہ مانگنے کے لیے آتا تھا تو وہ سیدھا لے کر کے اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس آ جاتا تھا, یہ صحابی, اور کہتے تھے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم میرے ذمے ان کا قرضہ ہے, آپ ادا کر دیجیے. تو فرماتے تھے کہ کیسا قرضہ, کہ اس دن میں جو شہد لایا تھا آپ کے لیے کہ اس سے لے کر کے آیا تھا. دیکھو کیسی زندگیاں تھیں. تو اللہ کے نبی صلی اللہ علیہ وسلم ادا فرماتے تھے, سمجھ میں آ گیا؟ تو یہ ہم لینا دینا یہ تو زندگی میں رہتا ہے ایک دوسرے کے ساتھ پیار محبت. تو کیا اگر ایک کسی شیخ کا مالدار مرید ہو اور وہ ہدیے تحفے دیتا رہتا ہو, اور ایک بیچارہ غریب مرید ہے جو مشکل سے اپنی بیوی بچوں کا پیٹ پالتا ہے اور زندگی بھر اسے پتا ہے کہ میں اپنے شیخ کو کچھ دے نہیں سکوں گا, تو کیا پیر صاحب سے اس کو کوئی فیض ہی نہیں پہنچے گا؟ تو یہ غریب لوگ جنت میں کیسے جائیں گے؟ مالدار اگر ہدیہ دے دے کر جنت میں جائیں گے تو یہ غریب لوگ کیسے جائیں گے نا؟ یہ ہدیے کی جو اپنی جگہ پر برکتیں ہیں وہ الگ سنت ہے, اور اس کا اثر شیخ کے دل پر, استاد کے دل پر, مرید کے دل پر جو محبت کا پڑنا چاہیے وہ پڑے گا. لیکن اصل جو شیخ کا دل اور استاد کا دل خوش ہوتا ہے وہ اپنے مرید اور اپنے شاگرد کو اس کام میں دیکھ کر جس کام میں وہ لگانا چاہتا ہے, اصل جو خوشی ہوتی ہے وہی. تو میرے بھائیو توجہ کریں, اور بزرگوں کے ساتھ تعلق بھی اچھی نیت سے رکھیں. اللہ تعالیٰ توفیق عطا فرماوے, اللہ تعالیٰ توفیق عطا فرماوے, اللہ ہم سب کو قبول فرمائے, اور حافظ صاحب کے لیے بھی دعا فرمائے کہ اللہ تعالیٰ انہیں بہت عافیت والی لمبی عمر نصیب فرماوے. وقت آخر انہیں بھی ہمیں بھی اس نے خاتمہ کی دولت سے نوازے. جو کچھ درد اور تکلیف انہیں ہے اللہ تعالیٰ اسے دور فرمائے, صبر و تحمل نصیب کرے, اور اللہ تعالیٰ پوری دنیا میں جتنے بھی مریض ہیں سب کو اللہ شفا عطا فرماوے. جو لوگ حج کے لیے جا رہے ہیں اللہ تعالیٰ انہیں بے انتہا قبول فرمائے, ان کے حج کو پورے عالم میں ہدایت کے پھیلنے کا ذریعہ بنائے, اس لیے کہ وہ مرکز ہدایت ہے, اور لاکھوں حاجی پوری دنیا سے وہاں جا رہے ہیں, تو اللہ تعالیٰ ان کو واپس ہدایت کے ساتھ لوٹائے اور پورے عالم میں ہدایت کے پھیلنے کا ذریعہ بنائے. ایک بہت بڑے ہمارے بزرگ جو ہیں, جو اتنے مشہور نہیں تھے مگر علمی حلقے میں بہت مشہور تھے, حضرت مولانا شیر علی صاحب رحمت اللہ علیہ, جو دارالعلوم فلاح دارین ترکیسر میں ایک لمبی مدت تک حدیث کی خدمت انجام دیتے رہے, شیخ الحدیث تھے وہاں کے, اور یہاں ہماری اسلامک دعوی اکیڈمی پر 186 میلبرن روڈ پر تشریف لائے تھے, جہاں شکیل بھائی ابھی رہتے ہیں وہاں حضرت تشریف لائے تھے, اور شفقت بھی فرماتے تھے اکیڈمی کے بارے میں, اچھی ہمدردی خیر خواہی کا معاملہ فرماتے تھے, میرے اوپر بھی مشفق تھے, اور خادم حدیث ہیں کئی سالوں تک خدمت حدیث, اور پھر حضرت مولانا ابرار الحق صاحب رحمۃ اللہ علیہ کے خلیفہ بھی تھے, تو بڑے نیک آدمی تھے. اور یہ بہت بڑا لاس ہے امت کا بالعموم, اور بالخصوص فلاح دارین کا بہت بڑا لاس ہے. ان کے لیے بھی دعا فرمائے کہ اللہ تعالیٰ ان کے درجے بلند کریں, اور اللہ تعالیٰ شانہ فلاح دارین کو ان کا نعم البدل عطا فرماوے. اور اللہ تعالی ہمارے جتنے بزرگان دین حیات ہیں زندہ ہیں ان کی عمروں میں برکت دے اور ہمیں ان سے استفادے کی توفیق عطا فرماوے. واخر دعوانا الحمدللہ رب العالمین وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین.